نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي. اللہ تعالیٰ کی توفیق سے آج ہم ایک نیا سلسلہ شروع کریں گے جنت کی کنجیاں کے نام پر. کتاب کا نام ہے جنت کی کنجیاں. کنجی کہتے ہیں چابی کو, کیز آف دی جنہ. اور جنت واجب کرنے والے اعمال, اصل میں یہ ان حدیثوں کا مجموعہ ہے جس میں کسی نہ کسی ناطے سے نبی صلی اللہ علیہ وسلم نے جنت میں جانے کی خوشخبری دی ہے. آپ کہہ سکتے ہیں کہ ہم حدیث کی کتاب پڑھنے لگے ہیں, لیکن ساری حدیثوں کا ٹاپک جو ہے وہ جنت ہے. اور میں آپ کو کس سوچ کے ساتھ پڑھا رہی ہوں, یادگار کے لیے یہاں یہ انٹرو میں بات کر دوں کہ اس وقت اللہ کے حکم سے ہم یہ کتاب حرم کی حد میں شروع کر رہے ہیں. ہم اپنے عمرے کے ٹرپ پہ ہیں مارچ 2015, تو اس میں ہم اس کو ایز اے چیک لسٹ پڑھیں گے, چھوٹے چھوٹے سلاٹس کی صورت میں کریں گے. ہم یہاں تقریباً 14 دن ہیں اگر, تو ان دنوں میں ہم اس پوری کتاب میں وہ حدیثیں جس میں کچھ اعمال کی رغبت دی گئی ہے, کچھ کرنے کا شوق ہے, کچھ چیزوں سے روکا بھی ہے, تو ہم اس کو اس سوچ کے ساتھ یہاں پوری کر کے جائیں گے کہ جب واپس جائیں تو یہ ساری عادات ہمارے اندر آ چکی ہوں. ٹھیک ہے, اور حقیقت ہے کہ ہم سب جنت کی خواہش رکھتے ہیں, تو پھر ہمیں اس کو لینا بھی ہے. تو آئیے بغیر کسی ڈیلے کے اس کو ہم شروع کرتے ہیں, اور اللہ تعالیٰ سے دعا کرتے ہیں کہ یہ دنیا جس نے فنا ہو جانا ہے, اس میں رہتے ہوئے ہمیں اس آخرت کی تیاری کرنے کی توفیق دے جو ابدی اور باقی ہے. حدیث میں آتا ہے کہ جب جنتی جنت میں اور جہنمی جہنم میں جائیں گے تو موت کو ایک مینڈھے کی شکل میں ذبح کر دیا جائے گا, اور پھر اس کے بعد کسی کو موت نہیں آئے گی. تو آج آپ دیکھیے کہ ہماری دنیا کتنی بھی خوبصورت ہو جائے, لیکن اگر اللہ کی نافرمانی کی ہو اور خدا نہ خواستہ ہم جنت سے محروم رہ گئے, تو ہمارا وہاں کیا انجام ہوگا. یہاں تو کہتے ہیں نا کہ مرگ موت آ گئی تو چین پائیں گے, مر کے بھی نہ چین پایا تو کدھر جائیں گے. اس سوچ کے ساتھ ہم نے اس سیریز کو لینا ہے کہ یہ میرے لیے ایک اور موقع ہے اپنی اصلاح کا. بیسیکلی یہ تزکیہ ہے, ہمارا اپنا محاسبہ ہے کہ ہم اپنی تربیت کریں. باتیں بہت ساری ہمیں پتہ ہوتی ہیں, لیکن ایک سٹریچ میں جب ہم یہ باتیں پڑھتے سنتے ہیں تو انشاءاللہ اس سے فائدہ ہوگا. آئیے اس کو شروع کرتے ہیں. جن ساتھیوں کے ہاتھ میں بک ہے وہ بک کا پیج نمبر 9 کھول لیجئے. میں بک سامنے رکھ کے کھول کے پڑھوں گی, اور جہاں حدیث ہوگی وہ ساتھ آپ لوگ میرے دہرائیں گے. ٹھیک ہے, شروع کرتے ہیں. چلیے, جنت واجب کرنے والے اعمال ہیں. اس میں پہلی حدیث کیا ہے؟ زبان اور شرمگاہ کی حفاظت. اس کے بارے میں حضرت سہل بن سعد رضی اللہ عنہ بیان کرتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, آپ میرے ساتھ دہرائیے گا عربی کے الفاظ, اس سوچ کے ساتھ کہ نبی صلی اللہ علیہ وسلم کی حدیث کو دہرائیں گے تو اللہ کے نبی کی دعا ہے کہ اللہ تعالیٰ اس بندے کے چہرے کو تر و تازہ رکھے جو میری حدیث کو سنے اور اس کو پھر یاد بھی کرے اور اس پر عمل کرے. تو حدیث میں جو آپ کے فرمائے ہوئے الفاظ ہیں وہ کیا ہے, پڑھیے گا. میں ید من لی ما بین لحیہ وما بین رجلیہ اتمن لہ الجنہ. حدیث کا ترجمہ دیکھتے ہیں. من جو کوئی, ید من ضمانت دے مجھ کو, لی مجھ کو, یعنی جو شخص مجھے اس چیز کی ضمانت دے, ماں جو بینہ درمیان ہے, لحیہ اس کے دونوں جبڑوں کے. یہ جو لحیہ ہے نا, یہ جبڑے, اسی سے پھر داڑھی کو بھی لحی کہتے ہیں عربی میں, کیونکہ جبڑوں کے اوپر ہوتی ہے, مراد زبان ہے. یہاں لکھ لیجئے, وما بینہ, اور وہ جو درمیان ہے, رجلیہ اس کی دونوں ٹانگوں کے, مراد شرمگاہ ہے, پرائیویٹ پارٹ. ازمن, تو میں ضمانت دوں گا, لہو اس کو, الجنت جنت کی. ایک سٹریچ میں اس کا ترجمہ دیکھ لیتے ہیں. جو مجھے اس چیز کی ضمانت دے جو اس کے دونوں جبڑوں کے درمیان یعنی زبان اور دونوں ٹانگوں کے درمیان یعنی شرمگاہ ہے, میں اسے جنت کی ضمانت دیتا ہوں. یہ بخاری کی روایت ہے, اگر آپ پڑھنا چاہیں دیکھنا چاہیں تو 6474 نمبر کی حدیث ہے, کتاب الرقاق ہے, اور باب حفظ اللسان ہے. اور یہاں یہ بھی بات بتا دوں کہ اس بک میں جتنی بھی حدیثیں ہیں یہ ناصر الدین البانی صاحب کی تخریج سے صحیح حدیثیں ہیں, یعنی اس میں ضعیف درجے کی روایت نہیں. اب آپ پہلی بات ہے کہ اس حدیث میں دیکھیے گا اللہ کے نبی جو اتنے کیئرفل تھے بات کرنے میں, اپنی مرضی سے لوگوں کو بہت جلدی خوشخبریاں نہیں سناتے تھے. ایک دفعہ آپ کے پاس ایک شخص آیا اور اس نے آ کے یہ کہہ دیا کہ اللہ کے نبی وہ ہوگا جو آپ چاہیں گے اور اللہ کا رسول اللہ چاہے گا, تو آپ نے اس کو روک دیا کہ کیا تم مجھے اللہ کا شریک بناتے ہو, بلکہ بل ماشاء اللہ وحدہ, جو اللہ کے اللہ چاہے. وہ نبی لوگوں کو کہہ رہے ہیں کہ میں ضمانت دیتا ہوں. اردو میں بھی ہم جانتے ہیں نا ضمانت کا لفظ کیا ہوتا ہے, कि भाई अगर कोई दूसरा फिर ये काम ना करे तो आपकी जिम्मेदारी होगी, जमानत कह लीजिए, उसकी कुश्योरिटी देना, इंश्योरेंस लेना। अल्लाह के नबी जन्नत में जाने की जमानत दे रहे हैं। शर्त क्या है? नंबर एक, जुबान की हिफाजत कर लो। अब आप, मैं और आप सोचें, हमें अपनी जुबान की का कितना ख्याल रखने की जरूरत है। और दूसरा प्राइवेट पार्ट। आप देखिए, ये दो ही चीजें फिसलती हैं ना तो इंसान से गुनाह होते हैं। अमूमन औरतें जुबान से फिसल जाती हैं और मर्द शर्मगाह से फिसल जाते हैं। तो इन दोनों को हमें बहुत ज्यादा केयर में रखना है। थोड़ा सा इसकी डिटेल पढ़ लेते हैं। इस हदीस से मालूम हुआ कि जुबान और शर्मगाह की हिफाजत करने से जन्नत में दाखिला यकीनी हो जाता है। जुबान और शर्मगाह की हिफाजत का मतलब यह है कि इन्हें सिर्फ इसी तरह इस्तेमाल किया जाए जिस तरह शरीयत ने हुक्म दिया। इसको नोट कीजिए, हिफाजत क्या है? जैसे आप देखें ना, किसी भी चीज की हिफाजत कैसे करते हैं। आप इस होटल में हैं तो आप इनकी चीजों की हिफाजत कैसे करते हैं कि जैसे वो कहते हैं वैसे यूज करते हैं। तो जुबान की हिफाजत क्या है? कि जिन कामों के करने का अल्लाह ताला ने हुक्म दिया है जुबान से वही काम करवाए जाए। और इसी तरह शर्मगाह के साथ भी यही है, दोनों को उसी तरह इस्तेमाल किया जाए जैसे अल्लाह का हुक्म है। जुबान को झूठ, गीबत, अब आप और मैं इनको अपने लिए पॉइंट्स बना लेते हैं कि मैंने किस किस चीज से अपनी जुबान को बचाना है। तो नंबर एक, झूठ से बचाना है। चलिए इस उम्र के सफर में नियत करते हैं शऊर के साथ, पहले भी बहुत दफा की होगी, आप शऊर के साथ करते हैं कि मैंने झूठ नहीं बोलना। आप कहेंगे अल्हम्दुलिल्लाह झूठ तो हम नहीं अब बोलते, पहले भी बोलते नहीं थे लेकिन अब तो काफी नहीं बोलते, तो आप थोड़ा सा और देख लेते हैं। बच्चों के साथ झूठ है, ऐसे ही राह चाहते हुए किसी से डर के झूठ बोल देते हैं, इज्जत की वजह से झूठ बोल देते हैं, बेइज्जती का खौफ होता है तो झूठ बोल देते हैं, तो मैंने अब झूठ नहीं बोलने, करते हैं ये नियत इंशाल्लाह, अल्लाह ताला से मदद मांगते हैं। फिर दूसरी चीज देखिए, गीबत नहीं करनी। आसान है मुश्किल? ये उमरा तो बड़ा ही मुश्किल हो गया हमारे लिए। लोग कहते हैं गुनाह बख्शवाने के लिए उमरा कर लो, हम कह रहे हैं उमरा करो और उसके बाद गुनाह छोड़ो। है तो मुश्किल सफर है लेकिन गीबत नहीं करनी। और गीबत क्या होती है? जो बहन गायब है उसका जिक्र ऐसे करना कि उसके सामने किया तो उसको बुरा लगा। ठीक है, गीबत गाबा गैब से है। अब बाज लोग हज और उमरे पे भी आए होते हैं और गिबते कर रहे होते हैं, वो क्या कहते हैं, नहीं हम बातें कर रहे हैं, कब शप कर रहे हैं। कल एक बड़ा खूबसूरत जुमला मुझे कान में किसी ने डलवाया, बैठी हुई थी तवाफ के बाद नमाज के इंतजार में, ऊपर ही थी, तो फैमिलियों को लोग लेके आए होते हैं ना, तो बच्चे थक गए होंगे, मीडियम एज के बच्चे थे, तो बाप था तो वो जहां मैं बैठी थी ना तो उधर ही वो अपने छोटे बच्चों को बिठाता है, कहता है तुम बैठ के गपशप करो तो मैं आता हूँ। यानी वो तवाफ करने जा रहा था तो बच्चों को उसके मुंह से जो लफ्ज निकला गपशप, तो मुझे लगा कि हमारे कल्चर में ये चीज आम है ना बातें करना, लेकिन बाद दफा आप देखिए कि इसमें गीबत हो जाती है, बात ही नहीं करनी, जुबान को सीले। आगे आए की हदीस एक और कि जिसमें बोलने की जरूरत ही नहीं है, लेकिन आप और मैं इस पर कैसे काम कर सकते हैं? जिस चीज में मेरा कोई अमल दखल नहीं मुझे उसका जिक्र ही नहीं करना, दैट्स इट। यही एक रास्ता मैंने देखा है बचने का, जानते बूझते ना बोले, जब तक कि आपको यकीन, और अगर कोई बात किसी के सामने पीछे की है तो उसके सामने भी कर दें कि भाई देखो मैंने ये बात की है तो मुझे तुम इस पे ना पकड़ना। फिर तीसरी चीज देखिए, बोहतान। बोहतान और गीबत में क्या फर्क है? गीबत है चस्का, जुबान का, बातें, गपशप। बोहतान क्या है? किसी के ऊपर इल्जाम लगाना कि तुमने ये किया, और छोटे छोटे बोहतान लग जाते हैं घरों में, तुम्हारे बच्चे ने ये कर दिया, हाँ तुम्हारी यही नीयत थी, तुमने खाना नहीं पकाया। और घरेलू जिंदगी में ज्यादा बोहतान लगते हैं, कोई बहुत बड़े बड़े बोहतान तो लोग कम ही लगाते होंगे ना। इसमें जो भी बात पढ़ रहे हैं वो जुबान की हिफाजत के, एक दफा जरा दोहराइए मेरे साथ इस पूरी हदीस को, दोबारा इस हदीस को दोहराते हैं और फिर इंशाल्लाह थोड़ा सा हम इसमें से अपने लिए मजीद चीजों को देखेंगे। रिवायत किन की? हज़रत सहल बिन साद की। और रिवायत क्या है आप दो, मैं बोलूंगी आप मेरे साथ दोहरा लें बाद में। मई यजमन ली मा बैना लह यही व मा बैना रिज लही अजमन लहुल जन्ना। यानी अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि जो मुझे उस चीज की जमानत दे जो इसके दोनों जबड़ों के दरमियान यानी, और जो दोनों टांगों के दरमियान यानी शर्म गए, तो मैं इसको जन्नत की जमानत देता हूँ। तो हम देख रहे थे कि किस तरह से जमानत अल्लाह के नबी ने दी है। आप तो अपनी मर्जी से किसी को ना जन्नती कहते थे ना जहन्नमी कहते थे। आज बाज लोग ना समझी में कह देते हैं कि अल्लाह के नबी जिसको चाहेंगे जन्नत में बुला लेंगे, बल्कि बाज दफा हमने बड़ा लोगों से मोहब्बत भरा एक शिरक सुना है, जी अल्लाह और उसके रसूल ने बुलाया है तो हम इधर आए हैं। जैसे अगर आप पर में हरम में या मदीना जाएंगे तो नातों में भी इस बात का इजहार होता है कि रसूल तू मुझे बुला ले, तो अल्लाह के नबी नहीं बुला सकते। लेकिन अल्लाह के नबी कह रहे हैं कि तुम मुझे अपनी जुबान की गारंटी दे दो, और शर्मगाह की, और शर जुबान औरतों का मामला है मुझे लगता है ज्यादा, और शर्मगाह मर्दों का मामला है। अगर औरतें अपनी जुबान पे काबू पा लें और मर्द अपनी शर्मगाह पे काबू पा लें तो दुनिया में से 80-90% फितने खत्म हो जाए। आज आप चारों तरफ देखें, जहां बेहयाई या करप्शन है या जहां झगड़े फसाद और फ्रॉड और धोखे हैं, उसके अंदर जुबान का दखल है। तो हमने लिस्ट जो बनाई थी उसमें सबसे पहली चीज किस चीज से जुबान को रोकना है, झूठ से रोकना है। क्या हमें कल से अब तक कोई फायदा हुआ, अपने आप से पूछें। अगर आज से आप अपना ये सफर शुरू कर रहे हैं तो सोचिए, क्या झूठ से बचती हूँ, छोटे छोटे झूठ बोलते हैं। इस पे हमारा एक और सीरीज है कुरान की किरणें, तो उसके अंदर मेरे हले दूसरा ही लेक्चर है जिसमें हमने सूरत बकरा की इब्तदाई 20 आयतों पे बात की थी। 100 के करीब हमने झूठ जमा किए थे जो मैंने बोल के रिकॉर्ड कराए थे, जो आम जुबान में बोल देते हैं। बच्चे को झूठ बोल देते हैं, मेहमानों से झूठ बोल देते हैं, दर्जियों से झूठ बोल देते हैं, रिक्शे वालों से झूठ बोलते हैं। हम तो रोज ही आते हैं, कल की फ्लाइट है, 2 दिन की फ्लाइट है, अम्मा घर नहीं है, अब्बू घर नहीं, अच्छा दिला दूंगी। आप जमा करके देखें तो सारा दिन झूठ से खेलते हैं। तो इनको इनसे बचना है, क्योंकि झूठ एक ऐसी चीज है कि मोमिन में नहीं हो सकता ना। अल्लाह के नबी ने यही फरमाया कि मोमिन बुज़दिल भी हो सकता है, मोमिन के अंदर मतलब मोमिन कंजूस भी हो सकता है, लेकिन झूठा नहीं हो सकता। आज आप देखिए, छोटी छोटी बात पे झूठ है, और अल्लाह ताला माफ करे हम सबको, नॉन मुस्लिम से ज्यादा मुस्लिमों में झूठ है। अपने मुल्कों का झूठ तो हमारा मारूफ है, हाँ हो जाएगा काम आ जाइए, फिर जाएंगे तो काम नहीं होता, कितना काम लटकता है। तो ऊपर से लेके नीचे के इदारों तक झूठ है। तो फिर इसीलिए तो आज अल्लाह की रहमतें नहीं है, बरकतें नहीं है, हमें दूसरों की फिक्र नहीं, अपनी फिक्र है। यहां बैठ के जब तवाफ करते हैं, आप एक तवाफ इस नीयत का कीजिए कि मैंने अपने आप को बचाना है झूठ से, अल्लाह ताला मेरा झूठ उतार। देखिए, जब लोग आते हैं ना हरम में, तो अक्सर सोचते हैं ना कि लंबी लंबी दुआओं की लिस्टें लाते हैं। मैं हर साल जब भी अल्लाह लाता है, मैं बेबस हो जाती हूँ इस बात पे। मुझे सबसे ज्यादा जो दुआएं मांगनी होती है, मुझे अपनी ही किरदार साजी की मांगनी होती है। अल्लाह मेरी ये बुरी आदत निकाल दे, अल्लाह मेरा तस्किया कर दे, अल्लाह मुझे संवार दे, अल्लाह मेरी कोई आदत, कोई मेरा कौल, कोई बात जो इस दीन के रास्ते में रुकावट है, ये अल्लाह ये दूर कर दे। मैं इस दुआ को सबसे ज्यादा मांगती हूँ, यकीन करें कि अल्लाह ताला तू बस मेरे अंदर और बाहर को एक कर दे, मेरा जैसे जाहिर है मेरा बाहतिन कर दे। अल्लाह तूने हमें अच्छी शक्ल और सूरत दी है तो हमें अंदर से अच्छा कर दे। तो मैं सोचती हूँ कि अगर हम खुद खूबसूरत हो जाए तो जन्नत के काबिल होंगे। और यहाँ एक छोटी सी बात समझ लें अभी से, कि जिस जन्नत की तरफ अल्लाह ताला हमें बुलाते हैं ना, वो है खूबसूरत, कोई शक नहीं, उसमें नहरें हैं, फल हैं, फूल हैं, महलात हैं, सोने चांदी। लेकिन जन्नत का सबसे खूबसूरत जो रूप है ना, वो वहां के इंसान है। और अल्लाह ताला हमें दुनिया में इस तरह बनाना चाहता है कि हम वो किरदार हासिल कर लें। दुनिया में आप देखिए, किसी लड़की की शादी हो तो हस्बैंड बहुत बाखलाक है, अच्छे हैं, अखलाक के भी अच्छे हैं, हाल चाल पूछते हैं। इसी तरह आने वाली जो बीवी है वो बड़ी अच्छी ही हो तो हम कहते हैं ना कि वो घर जन्नत बन गया। और खुदा न खास्ता, अल्लाह ताला हम सबको ही बुरे तजुर्बों से बचा के रखे, अगर किसी की शादी ऐसे मर्द से हो जाए जो जुबान का तेज है, गालियां देता है, या घर में कोई सास ऐसी हैं या कोई नंद ऐसी हैं वो बदतमीजी करती हैं, तो यकीन करें सोना चांदी भी अच्छा नहीं लगता। उसके बावजूद भी इंसान को कितनी तकलीफ होती है कि दिल नहीं खुश होता। तो आप सोचिए कि दुनिया जन्नत बन जाती है जब हमें ऐसे लोग मिल जाते हैं जिनकी जुबान अच्छी है, तो जन्नत में भी तो यही होगा। ये दुनिया एक ट्रेनिंग सेंटर है, अल्लाह ताला हमें एक अच्छी ट्रेनिंग दे के भेजता है। अब ये तो नहीं हो सकता ना कि देखिए कि यहाँ आपको समझिए कि चुगलखोरी की आदत हो बिलफर्ज, और चुगलखोरी और गीबत का फर्क क्या होता है कि गीबत तो बंदा जुबान के चस्के पे करता है, चुगलखोरी में क्या होता है, लड़ाई हो जाए, यानी बेटे से बुराई करना बहू की ताकि इनकी झगड़ा हो जाए, या माँ की बुराई अपने शौहर से करना ताकि बेटा माँ को छोड़ दे। यानी चुगलखोरी ज्यादा बुरी चीज होती है, उसके मोटिव्स बड़े रॉन्ग होते हैं। फिर इसी तरह देखिए, गाली गलोच, धोखा फरेब, झूठी कस्में, बेअदबी, बुरे अखलाक, ये सारी चीजें इंसान के किरदार को मसख कर देती हैं। और आप देखें, आपस के ताल्लुकात की खराबी हमेशा इन्हीं में से किसी चीज से होती। अब ये तो नहीं हो सकता कि यहां तो कोई बात बात पे गाली दे तो जन्नत में जाते ही उसकी जुबान से फूल झड़ने शुरू हो जाए। कभी भी आप देखते हैं ना, वो आदत छुटती नहीं है। बाज लोग कहते हैं जी, चोर चोरी से चला जाता है, सीना जोरी से नहीं जाता, तो आदतें नहीं बदलती। इसको यहां बदलना है, इस पे बहुत बात हुई है, लेकिन इस वक्त सिर्फ हम कोशिश करेंगे कि इसकी सिर्फ लिस्ट तक ही रहे। लेकिन अगर ये बात हमारे जहन में रहे, ये देखिए इन्होंने भी ये बात लिखी हुई है कि इंसान की जुबान से जो लफ्ज निकलता है, सूरत काफ की आयत नंबर ایک ہے، شروع کی آیت ہے، سورت کاف کی آیت نمبر 18 ہے میرا خیال، ما یلفظ من قول الا لدیہ رقیب عتید، انسان منہ سے کوئی لفظ نکال نہیں پاتا مگر اس کے پاس نگہبان فرشتہ اس کی بات لکھنے کے لیے تیار ہوتا ہے۔ اس لیے کوشش کرنی چاہیے کہ زبان سے صرف اچھی ہی بات نکلے۔ پھر اسی طرح اللہ کے نبی صلی اللہ علیہ وسلم کی ایک روایت ہے ابو داؤد میں 5154 نمبر کی، من کان یومن باللہ والیوم الاخر فلیقل خیرن او لی یصمت۔ اتنی خوبصورت یہ حدیث ہے کہ میں سوچتی ہوں کہ اگر ہم اس کو اپنا موٹو بنا لیں تو ہماری آدھی سے زیادہ باتیں تو بدل جائیں گی۔ آپ میرے ساتھ دہرانا چاہتے ہیں؟ اس کو پڑھتے ہیں، من کانا یؤمن باللہ والیوم الاخر فلیقل خیرن او لیسمت۔ مطلب کہ من میں نے کو، جو کوئی کانا ہو، یؤمن باللہ ایمان لاتا اللہ پر، یؤمن باللہ ایمان لاتا اللہ پر، والیوم الاخر اور آخرت کے دن پر، فلیقل خیرن پس چاہیے کہ وہ خیر کی بات کہے، او لیسمت یا پھر چپ رہے۔ جو شخص اللہ اور یوم آخرت پر ایمان رکھتا ہے وہ خیر کی بات کہے یا پھر خاموش رہے۔ آپ دیکھیے کتنا خوبصورت کرائیٹیریا ہے۔ انگلش کا ایک، انگلش کی ایک کوٹیشن کہیں پڑھی تھی کہ اس وقت بولو، یعنی خاموشی خوبصورت ہے، بولو کب؟ جب تمہارے پاس خاموش رہنے سے زیادہ خوبصورت الفاظ ہوں۔ انگلش میں کچھ اور بھی کہاوتیں ذہن میں آ رہی ہیں جن کا خلاصہ کیا ہے کہ اگر بولنا چاندی ہے تو چپ رہنا سونا ہے۔ خاموشی عبادت ہے، لیکن خاموشی سے خوبصورت بات کے خیر۔ اچھا، سوال پیدا ہوتا ہے کہ خیر کیا ہوتی ہے؟ فل یقل خیرن، تو سب سے بڑی خیر کیا ہے؟ کوئی آپ میں سے بتائے گا اپنے سوچ سے؟ سب سے احسن بات کیا ہے دنیا میں جس کو اللہ تعالیٰ نے احسن کہا ہے؟ چلیے، سورۃ حمیم سجدہ میں کہا ہے، وَمَنْ أَحْسَنُ قَوْلًا مِمَّنْ دَعَا إِلَى اللَّهِ وَعَمِلَ صَالِحًا وَقَالَ إِنَّنِي مِنَ الْمُسْلِمِينَ۔ اور اس سے زیادہ اچھی بات کس کی ہے جس نے لوگوں کو اللہ کی طرف بلایا اور خود بھی عمل صالح کیے اور اپنے آپ کو مسلمان کہلایا؟ یعنی کسی مسلک سے، کسی گروہ سے، پارٹی سے نہیں جوڑا خود کو، اپنے آپ کو اللہ سے جوڑا اور بندوں کو رب سے جوڑا۔ اس سے بھی کوئی اچھی بات ہے تو کیا پتہ چلا؟ لوگوں کو اللہ کی طرف بلانا، امر بالمعروف اور نہی عن المنکر، آج کی زبان میں اس کو آپ تبلیغ کہہ سکتے ہیں۔ اس سے بھی کوئی خوبصورت بات ہوگی کہ لوگوں سے کہو کہ اللہ سے جڑ جاؤ۔ آپ دیکھیں دنیا میں لوگ عموماً کیا کرتے ہیں، باتیں کرتے ہیں، فون کالز آپ کو آتی ہیں، کمرشل کالز ہیں، ہمارا پروڈکٹ خریدو، ہم سے چیز لے لو، ایسے ہی کرتے ہیں۔ کچھ بزنس ڈیلز ہوتی ہیں، خوبصورت باتیں کر کے لوگوں سے بینیفٹس لینے کی کوششیں لوگ کرتے ہیں، لیکن جو بندہ آپ کو اللہ سے جوڑے وہ آپ کا کتنا مخلص ہے، اس کو آپ سے کیا لینا ہے؟ نہ اس کی جاب ہے کہ اس کو پے لینی ہے، نہ اس کا کوئی کمیشن ہے کہ چیز بیچے گا تو بیچ میں اس کا کچھ حصہ ہوگا۔ اللہ سے جوڑنا دنیا کی سب سے خوبصورت بات ہے۔ پھر اسی طرح سورت بقرہ میں ہم پڑھتے ہیں، وَقُولُ لِلنَّاسِ حُسْنًا، لوگوں سے حسنہ کی بات کرو، اچھی بات کرو۔ تو گویا کہ آپ کہہ لیجئے کہ بولنا اچھی بات ہے، خاموشی سے زیادہ اچھا ہے جب وہ کسی اچھے کام کے لیے ہو، اور اگر اچھی بات نہیں تو چپ رہیں۔